जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनुहोला।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको अत्यन्तै लोकप्रिय कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता म नवराज थानुक छु भने मलाई प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ आरडी राणा हुनुहुन्छ र बाहिर अत्यन्तै चिसो छ, चिसो मौसममा हामी तातो बहस गर्दैछौँ आज पनि। र आज पनि हामीसँग एकजना अत्यन्तै पछिल्लो समय सबैको चर्चाको विषय हुनसक्छ यो, किनभने नेपाल सरकारको आर्थिक वर्ष 73-74 लागि जुन चाहिँ बजेट आयो र त्यो बजेटमा चाहिँ तराईका विभिन्न जिल्लाहरूका सहरहरू अत्यन्तै सघन सहरी विकासका लागि, सघन सहरका लागि अर्थात् अत्याधुनिक सहरका लागि चाहिँ सेलेक्सनमा परे र ती सहरमध्ये धनगढी पनि एउटा नमुना सहर बन्ने करिब करिब अनुमानमा आयो र त्यो अनुमान तह उहाँहरूले योजना चाहिँ पछिल्लो समय बाँडफाँड गरिसक्नुभएको छ। र यही सन्दर्भमा आज सघन सहरीसँगै धनगढी अब कसरी स्मार्ट बन्न सक्छ यो अवधारणा आइरहँदा धनगढी उपमहानगरपालिकाले बनाएको नयाँ कम्प्लेक्स भवन सघन सहरी विकास अन्तर्गत के भोलिका लागि त्यो उचित छ त, यो विषय पनि आज प्रहार रहनेछ तातो बहसमा। र आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका डिभिजन प्रमुख हुनुहुन्छ, हामीसँग प्रमुख डिभिजन प्रमुख रविन्द्र बोरा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। बोरा सर, यहाँलाई स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ होइन?
ठिक छ।
सघन सहरी विकासका लागि अत्यन्तै चर्चा छ चारैतिर, काम कहाँ पुगेको छ सर, के हुँदैछ, सबै जनताको चासो छ।
यहाँहरूले भन्नुभए जस्तै आर्थिक वर्ष 73-74 तराईका 18 हुलाकी राजमार्गले जोड्ने तराईका 18 जिल्ला सदरमुकामहरूमा यो कार्यक्रम आएको छ र यसमध्ये हाम्रो यस डिभिजन कार्यालय अन्तर्गत धनगढी र भीमदत्तमा 50-50 करोडको कार्यक्रम यो वर्ष कार्यक्रम अख्तियार आइसकेको अवस्था छ। र कार्यक्रम आइसकेपछि धनगढी उपमहानगरपालिकाले हामीलाई 25 आयोजना छनौट गरेर दिइसकेको छ र त्यसको हामीले डिजाइन इस्टिमेट तयार गरिसकेका छौँ र अब छिट्टै नै हामी नगरपालिकासँग छलफल गरेर त्यसलाई हामी यो माघ महिनाभित्रै टेन्डर प्रक्रियामा जाँदैछौँ।
धेरै जनताको चासो छ, हेर्नु न रविन सर, अब यो बजेटमा पेस भएको जुन चाहिँ जेठको अन्तिमतिर होइन, अब हेर्दा हेर्दै हामी करिब करिब 8-9 महिना काट्न आँटिसक्यौँ, अहिलेसम्म केही सुरसार छैन, हामी गर्दैछौँ, कहिले गर्छौँ, जनताको चासो छ सर, सिधा प्रश्नको सिधा उत्तर चाहन्छु म।
यहाँले ठिक भन्नुभयो, अब छिटो आयोजनाहरू सञ्चालन होस्, कार्यान्वयन जाओस् भनेर सरकारले जेठमै बजेट ल्याएको हो। जेठमा बजेट ल्याइसकेपछि हाम्रो विभाग मन्त्रालय हुँदै अख्तियारी आउन पनि केही समय लाग्यो, भदौतिर मात्रै कार्यक्रम अख्तियारी हामीलाई प्राप्त भयो। त्यसपछि अब नगरपालिकामा त्यो दलीय संयन्त्रबाट यो योजना छनौट गर्न केही समय लाग्यो, त्यसले पनि ढिलाइ भयो। र हाम्रो यो प्रत्येक 2-2 वर्षमा नेपाल सरकारले यो निजामती कर्मचारीको सरुवा गर्ने प्रचलन छ, त्यसले गर्दा पनि अलिक ग्याप भयो। र म कार्तिकमा आइसकेपछि मैले कार्यक्रमलाई तदारक गर्छ त अगाडि बढाएको छु, त्यही अनुरूप हामी राम्रो तयारीमा छौँ। र अब एउटा भनाइ पनि छ, गुड स्टार्ट इज हाफ डन होइन, हामी अब राम्रो स्टार्ट गरेर अब टेन्डर जाँदैछौँ र यो बहुवर्षीय आयोजना भएको हुनाले 3 वर्षमा हुन्छ।
जनताले जुन चासो दिइरहेछ नि रविन सरमा, कि बजेट फ्रिजमा हुने हो कि अहिलेसम्म केही सुरसार छैन, जनता अलिकति क्लियर पार्नु, यो जुन 50 करोड रुपियाँ आएको छ नि, यो यदि तपाईँहरूले काम गर्न सक्नु भएन यो फ्रिज हुन्छ कि हुँदैन, यो बहुवर्षीय भन्दै हुनुहुन्छ तपाईँले, कति रकम आउँछ, कस्ता कस्ता योजनालाई तपाईँहरूले यसलाई क्रमागतमा राख्दै हुनुहुन्छ, 3 वर्ष मलाई लाग्छ जहाँसम्म 3 वर्ष एउटा क्रमागत योजना पर्छ होला होइन, कुन कुन कस्ता कस्ता तपाईँहरूले प्लान बनाउनु भएको छ, स्ट्राटेजिक कुराहरू गर्दै हुनुहुन्छ तपाईँले, प्लिज अलिकति हामीलाई।
अनि कार्यक्रम मूलत 2 किसिमको छ, एउटा वार्षिक कार्यक्रम असारसम्म सक्नुपर्ने, त्यो असारसम्म हामीले सम्पन्न गर्न सकेन फ्रिज हुने हुन्छ, तर यो सबै सघन सहरीको सबै कार्यक्रम बहुवर्षीय हो, बहुवर्षीय मल्टी इयर कन्ट्र्याक्ट भनेको तपाईँको हामीले अहिले बहुवर्षको लागि गुरु योजना स्वीकृत गरेर टेन्डर आह्वान गरिसकेपछि यो आएको 50 करोड रुपियाँ हामी जति खर्च गर्न सक्छ अहिले खर्च हुन्छ, खर्च हुन नसकेको अर्को वर्ष त्यसमा थपिएर आउँछ र 3 वर्षसम्म हामीले सम्पन्न गर्नुपर्ने हो। त्यसैले यो जनतामा जुन आशंका छ फ्रिज भइहाल्छ कि भन्ने, त्यो फ्रिज चाहिँ हुँदैन,
फ्रिज हुने सम्भावना छैन
छैन।
जस्तै यो तातो बहसमा अहिले एउटा कुरा, अब हामी किनभने बिस्तारै भवनमा जाउँला, यो धेरै चर्चा पनि छ, रविन्दजीलाई मैले अस्ति पनि भनेको थिएँ यो विषय, अलिकति यो चर्चा गर्दाखेरि हामी सडकका विषयमा जाउँ। यो योजनाहरू जुन चाहिँ 25 योजनाहरू मसँग यसको ट्याक्कै मैले यो लिएर आएको छु होइन, जस्तै यसमा चाहिँ स्पेसली हामी हेर्ने हो भने बढी जस्तो सडक नै देखिएको छ, 20 सडक छ। यो सडकको विषयमा अलिकति जानकारी गराउनु, यो सडक कहीँ भनौँ न दोहोरोमा पर्ने पो हो कि तपाईँहरूले पनि त्यसलाई बनाउने, अनि चाहिँ भनौँ न नगरपालिकाले जुन एडिबी आउँदैछ त्यसमा पनि यसलाई चाहिँ दोहोरिने पो हो कि, यसले पनि जनतामा आशंका छ सर प्लिज?
त्यस्तो डुप्लिकेसनको सम्भावना रहँदैन, किनभने क्षेत्रीय सहर विकास आयोजन जुन एडिबीको सपोर्ट छ त्यसले त्यसबाट छनौट भएका 42 किलोमिटर सडकहरू, मूल मुख्य सडक लगायत जुन धनगढी उपमहानगरपालिका जुन सडक पहिले नै छनौट भइसकेको छ र नगरपालिकाले यो 20 सडक छान्दा त्यसमा दोहोरोपन नहुने गरी छानेको छ र नगरपालिकाले आफूले जुन वार्षिक 3-4 किलोमिटर सडक बनाउँछ कालोपत्री गर्छ त्यसमा पनि यो पर्दैन, डुप्लिकेसन नहुने गरी यो छनौट भएको छ र यसमा चाहिँ म ढुक्क हुन अनुरोध गर्छु।
भनेपछि डुप्लिकेसन हुने सम्भावना छैन एडिबीको या नगरपालिकाले बनाउने सडक र यसमा चाहिँ कुनै बनाउन मेल हुने सम्भावना छैन। जस्तै यो कुरा गरिरहँदा नि जस्तै यो तपाईँहरूले चाहिँ फुलबारीमा चाहिँ कोल्ड स्टोरको कुराहरू गर्नुभएको छ, फुलबारीमा बस पार्क निर्माणका कार्यहरू भन्नुभएको छ, यो योजनाहरू के को आधारमा तपाईँहरूले सिलेक्सन गर्नुभयो या राजनीतिक दलहरूले चाहिँ होइन यो आवश्यकता छ यसलाई चाहिँ गरिदिउँ भन्ने हिसाबले गर्नु भएको कि वास्तविकता आवश्यकता हो? यसर्थ चाहिँ यो 20 सडकलाई पनि तपाईँहरूले प्रायोरिटी दिनुभएको छ, कोल्ड स्टोर, बस पार्क निर्माण, खेलकुद मैदानका निर्माणका कुराहरू छन्, फुटबल स्टेडियम जाने बाटो सडकका कुराहरू छन्, यी अब विषयमा अलिकति चर्चा गरौँ न रविनजी।
यस्तो हो, यो सघन सहर विकास कार्यक्रम आइसकेपछि हामीले नगरपालिकामा उपमहानगरपालिकामा यस्तो यस्तो खालको पूर्वाधारहरू मूलत अब सडक अनि उपमहानगरपालिका भवन अनि आय आर्जन गर्ने किसिमका कार्यक्रमहरू छनौट गर्नुहोस् भनेर हामीले एउटा गाइडलाइन दिएको थियौँ। त्यही गाइडलाइनभित्र रहेर दलीय संयन्त्रले यो आयोजनाहरूको छनौट गरेको
भनेपछि जुन यो तपाईँको योजनाहरू छ नि यो योजनामा हेर्दाखेरि तपाईँले भवन निर्माणका कुराहरू गर्नुभएको छ, यो भवनको विषयमा म बिस्तारै आउँछु किनभने अन्य विषयहरू पनि बाँकी छ। यो जस्तै सडकहरूकै कुरा गर्दा रिङ रोडको कुरा पनि गर्नुभएको छ, कस्तो हुन्छ यो रिङ रोड? के अब धनगढी पनि एउटा रिङ रोड अवधारणामा अगाडि बढ्दै हो या तपाईँहरूले यसलाई कसरी भनौँ यसको सर्वे के गर्नुभएको छ या हुन बाँकी छ कि अब हुने क्रममा छ कि के छ रविनजी?
कुनै पनि एउटा सहर चाहिँ अलि स्मार्ट हुनलाई आधुनिक सहरको लागि हामीले सहरभित्रका सडकहरूलाई मात्र स्तर उन्नति अथवा त्यो सञ्जाल बनाएर मात्र हुँदैन, त्यसको आवागमनलाई सुनिश्चित गर्नको लागि रिङ रोड पनि बनाउनु पर्ने हुन्छ। मैले नेपालमा मात्र होइन अन्य विश्वका ठुला ठुला सहरहरूमा जस्तो चाइनाको क्यापिटल सिटीमा 5 रिङ रोड छ, हाम्रो काठमाडौँमा 2 रिङ रोड बन्ने अवस्थामा छ र हेटौँडातिर पनि र हरेक सिटीमा चाहिँ एउटा रिङ रोड अत्यावश्यक नै हो। त्यही अवधारणा अनुरूप धनगढीमा पनि रिङ रोडको अवधारणा आएको छ र यो रिङ रोडको सुरुवात गर्ने अवसर चाहिँ हाम्रो डिभिजन कार्यालयले पाएको, हामी खुसी पनि छौँ।
तपाईँहरू रिङ रोड बनाउँदै जानुहोस्, खोला नालाहरू जुन अवस्थामा देख्नु भएको छ नि यहाँले, यी कुराहरू बाँकी छ क्या? त्यसर्थ मैले भने जस्तै रिङ रोड बनाइरहँदा आज धनगढी डुबान पर्छ वर्षेनी, रविन्जी यहाँलाई थाहा होला या किनभने तपाईँ कार्तिकमा आउनु भएको छ, तपाईँले भोग्नु भएको छैन, अब बिस्तारै भोग्नु होला धनगढीको समस्या। यो विषयमा तपाईँलाई जानकारी छ कि छैन? धनगढी डुबान पर्छ वर्षेनी, हामीले बनाउने संरचना, हामीले बनाउने सडकहरू कस्तो हुनुपर्छ, यसले गर्दा भोलि फेरि धनगढी जोखिममा पो पर्ने हो कि? धनगढीका विभिन्न गाउँहरू, विभिन्न टोलहरू अहिले जसरी डुबानमा परिरहेको छन्, यसको समस्याको निकास निकाल्नलाई हामीले चाहिँ जुन सर्वे जुन चाहिँ निर्माण कार्यहरू गर्दैछौँ यी कस्ता हुनुपर्छ रविन्जी प्लिज?
तराईका सहरहरू धनगढी नेपालगञ्ज लगायत जुन तराईका सहरहरू छ त्यसमा डुबानको समस्या अवश्य हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ र हामीले बनाउने संरचनाहरू डुबान नहुने गरी डुबान फ्रेन्डली यी किसिमको बन्नुपर्छ र त्यही अनुसार हामीले सडक बनाउँदा पनि क्रस ड्रेनेज भन्छौँ हामी, कल्भर्टहरू पुलहरूको यसमा व्यवस्था हुन्छ र त्यो संरचनाहरू बनाएपछि डुबानको समस्या पनि व्यवस्थित हुँदै जान्छ भन्ने मलाई लाग्छ।
जस्तै डुबान जस्तै अहिले तपाईँले रिङ रोडको कुरा गर्दै हुनुहुन्छ, रिङ रोड कुन कुन एरियालाई छोएर जाँदैछ? यदि ती क्षेत्रहरू त जस्तै 3 नम्बर क्षेत्र भन्नुभयो, 3 नम्बर क्षेत्र विशालनगर क्षेत्र भनेको त बढी डुबानमा पर्ने त्यो क्षेत्र, शिवनगर क्षेत्र, यी क्षेत्रहरू छन्, तपाईँहरूले गरिरहेको यो जुन काम छ नि यसले भोलि रिङ रोड अवधारणा आइरहँदा फेरि सडक उठाउनु पर्ने होला, फराकिलो हुन्छ होला, यसले चाहिँ त्यहाँको बस्तीहरूमा पुनः भनौँ न यसले समस्या ल्याउनु सकिने सम्भावना देख्नुहुन्छ हुँदैन?
निर्माणको क्रममा समस्या आउन सक्छन्, तर समस्यालाई समाधान हुने गरी हामीले बनाउने संरचनाहरूले समस्यालाई समाधान हुने गरी बनाउनु पर्छ। र हाम्रो रिङ रोड बनाउँदा पनि त्यो डुबानको समस्यालाई मध्यनजर गर्दै हामी कलभर्टहरू हामी पाइप कलभर्ट भन्छौँ, हामी बक्स कलभर्टहरू बनाउँछौँ। अहिले 6 मिटरभन्दा बढी भयो भने हामी पुल पनि बनाउँछौँ, 6 मिटरभन्दा बढी स्पान भएको कलभर्टलाई हामी पुल भन्छौँ। यसरी यस्ता संरचना क्रस ड्रेनेज ओभरहरू बन्ने भएको हुनाले सडकै कारणबाट डुबान हुन्छ भन्न सकिँदैन। र हामी व्यवस्थित यदि त्यस्तो डुबान समस्या भएको ठाउँमा हामी विशेष ध्यान दिएर त्यसलाई सम्भव।
यो रिङ रोड कति मिटर चौडा हुनसक्ने सम्भावना हुन्छ रविनजी, केही अनुमानित?
रिङ रोड को लागि नगरपालिकाले 22 मिटर को त्यसको सडक सीमा तोकेको रहेछ। र अहिले त्यो नगरपालिकाको सडक गुरु योजना पनि तयार भइरहेको छ। त्यति बेला एउटा छलफलमा म पनि गएको थिएँ र त्यहाँ 22 मिटर चाहिँ साँगुरो हुन्छ, यसको सडक सीमा चाहिँ 50 मिटर बनाउनुपर्छ भनेर लगभग त्यो फाइनल हुने स्टेजमै छ।
हामी एउटा कुरा नि रविनजी, हामी तत्काललाई जुन हो नि त्यो मापदण्ड मात्र फुलफिल गरेको अवस्था देखिन्छ होइन, त्यो फुलफिल गरिरहँदा भोलि आउने जुन हामी भनौँ न आफ्टर 15 इयर आफ्टर 20-25 त्यो हामी भिजन छैन कि जस्तो हामीलाई लाग्छ कि नगरपालिकालाई स्पेसली हेर्ने हो भने। अहिले 22 मिटर तपाईँले भन्नुभयो, यदि 22 मिटरलाई मात्रै हामीले मापदण्डमा लिएर हिँड्ने हो भने जुन तपाईँले 50 मिटरका कुरा गर्दै हुनुहुन्छ, त्यो हामी त्यसलाई छुन सकिने सम्भावना त्यही अनुसार हामी जानुपर्ने सम्भावना छ कि छैन?
छ, अवश्य हामीले अहिले प्लानिङ गर्दाखेरि दुई चार वर्षलाई होइन 40-50 वर्षको लागि सोचेर प्लानिङ गर्नुपर्ने हुन्छ। त्यही अवधारणा अनुरूपमै 22-50 बनाइएको हो र अहिले हामीले बनाउने 50 मिटर सडक सीमा भविष्यमा त्यसलाई विस्तार गर्ने प्रयोजनको लागि अहिले हामीले बनाउने चाहिँ रिङ रोड डबल ल्यान्डको हुन्छ। त्यसमा चाहिँ साइकल ट्र्याकहरूको कुरा छ, नालीहरू सहितको हुन्छ। अहिले नै हामीले धेरै 4 ल्यान्ड 6 ल्यान्ड बनाउँदा त्यो अहिले चाहिँ ग्रामीण क्षेत्रबाट जाने हुनाले त्यो प्रयोगविहीन हुन्छ। र अहिले 10-20 वर्षलाई धान्ने गरी हामीले डबल ल्यान्ड साइकल ट्र्याक सहितको बनाउँछौँ र भविष्यको लागि चाहिँ 50 मिटर सडक सीमा चाहिँ तोकेको।
भनेपछि त्यो मापदण्ड तपाईँहरूले अहिले नै क्लियर गर्नुहुन्छ कि भविष्यमा चाहिँ गराउँला, अहिले मेरो कार्यकालमा चाहिँ यति गर्छु म जान्छु भन्नेतिर त्यो टार्ने त होइन फेरि?
होइन, नगरपालिका उपमहानगरपालिकाले हरेक सडकको सडक सीमा तोकेको छ र अहिले बनाउने सडक यो गुरु योजनाले पनि त्यसलाई चाहिँ त्यसमा परेको छ। र त्यो पहिला त हामीले निर्माण गर्नु अगाडि मापदण्ड तोक्नु पऱ्यो नि, त्यो मापदण्ड अनुसार नै पालना गर्दै जाने हो। त्यसै सन्दर्भमा अब रिङ रोडको चाहिँ 50 मिटर अहिले त्यो निर्णय हुँदैछ,
निर्णय हुन्छ चाँडै
चाँडै।
ओके, यतिखेर हामी छोटो ब्रेकमा जान्छौँ, ब्रेकपछि हामी अन्य विषयमा चर्चा गर्नेछौँ। आजको अतिथिको रूपमा हामीसँग हुनुहुन्छ सहरी विकास कार्यालयका प्रमुख हुनुहुन्छ, डिभिजन प्रमुख हामीसँग रविन्द्र बोहरा हुनुहुन्छ, उहाँसँग कुराकानी अझै बाँकी छ। यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु। आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ। बाहिर चिसो छ र चिसो मौसममा हामी अबको क्रममा तातोलाई अझ इस्युलाई हामी अगाडि बढाउँदैछौँ, किनभने धनगढी उपमहानगरपालिका बनेपछि साबिकमा रहेका उर्मा र फुलबारीका धेरै जनताको चासो छ हामी उपमहानगरपालिकावासी बनिरहँदा खालि ट्याक्स मात्र हाम्रो माथि चाहिँ थुपार्ने काम गर्यो, विकासका कामहरू केही पनि देखेनन्। हामी चाहिँ उपमहानगरपालिकावासी हो, एउटा गाउँका चाहिँ वासी हौ, हामी गाविसका वासी हौँ भन्ने एउटा फिल आइरहँदा यो विषयलाई आज कोट्याउँदैछु म फेरि। र आजका अतिथि हामीसँग हुनुहुन्छ सहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजन प्रमुख हुनुहुन्छ हामीसँग रविन्द्र बोहरा, उहाँलाई म पुनः वेलकम गर्न चाहन्छु, पुनः स्वागत छ यहाँलाई।
धन्यवाद।
जस्तै बोहराजी, हामीले यो खास चाहिँ आजको स्पेसल बहस मैले सघन सहरीसँग सम्बन्धित, किनभने सबैको चासो छ सडकहरू कस्ता बन्दैछन् यो यावत छ भने एडिबीको र यसमा चाहिँ हाम्रो कुनै भनौँ न मिलाप देखिन्न होइन, फरक छ, यो अलग हो त्यो अलग हो। यो 1.5 अर्ब करिब करिब भने तपाईँले भने जस्तै 3 वर्षमा जाँदा प्रत्येक वर्ष चाहिँ 50 करोडको दरले बजेटहरू क्रमागतमा आउने सम्भावना छ, यो बजेट फ्रिज हुँदैन, जनतालाई चाहिँ एउटा क्लियर गर्ने मौका पनि हो यो। रविनजी, अलिकति सबैको चासो किनभने साबिकमा रहेको धनगढीमा उपमहानगरपालिका बनाउँदा बडो महत्त्वपूर्ण यहाँका जनताको भूमिका छ उर्मा र फुलबारी, यो सघन सहरी जस्तै एडिबीको चाहिँ बजारलाई मात्र केन्द्रित या सहरलाई मात्र केन्द्रित गरिरहँदा फुलबारी र उर्माको स्पेसली त्यहाँका जनताका लागि सघन सहरीले कसरी चाहिँ सम्बोधन गर्दैछ रविनजी?
यो कार्यक्रम छनौट गर्दाखेरि अब पहिला एडिबी क्षेत्रीय सहरी विकास आयोजनाले धनगढी साबिक धनगढी नगरपालिकालाई सम्बोधन गरेको थियो भने पछि थपिएका दुईवटा फुलबारी र उर्मा गाविसलाई यी सघन सहरीमा बढी फोकस गरिएको छ योजना छनौट गर्ने सन्दर्भमा. त्यहाँ चाहिँ त्यहाँको सडक होस्, त्यहाँको पार्क होस्, त्यहाँको कोल्ड स्टोर, त्यहाँको जडीबुटी प्रशोधन केन्द्र लगायत बढी फोकस चाहिँ दुईवटा नयाँ थपिएका गाविसलाई गरिएको हुनाले यसलाई चाहिँ ब्यालेन्स गरिएको छ यसमा आयोजना छनौट गर्ने सन्दर्भमा.
भनेपछि जस्तै रविनजी, यो जुन तपाईँहरूले योजना 25 योजना सेलेक्सन गर्नुभएको छ नि, योजना प्रस्तावित भन्नुभएको छ, तर यो अब चाँडै टेन्डर हुने भन्ने कुरा पनि यहाँले भन्दै हुनुहुन्छ. यो हेर्ने भने यो सूचना या यो योजनाहरू सार्वजनिक भइसकेको हो, आम जनतालाई थाहा छ, हाम्रो ठाउँमा यो बन्दैछ भन्ने जानकारी छ जनतालाई?
जनतालाई हामीले सर्वे गर्ने क्रममा त्यहाँ चाहिँ स्थानीय सरकारवालाहरूसँग समन्वय गरेर नै हामीले सर्वे गरेका, सर्वेको कामहरू त्यसै हुनाले र यसो मिडिया मार्फत पनि हामीले जानकारी गराएको हुनाले जानकारी भएको हुनुपर्छ.
हुनुपर्छ, भएको छैन. जनतालाई एउटा सूचना पाउने अधिकार त वञ्चित गर्नु भएन नि त रविनजी. तपाईँको ठाउँमा यो योजना, जस्तै उर्माको 7 कालिका मन्दिर हुँदै जाली सडक कालोपत्रे भनिएको छ, शिवनगर न्यू रोड जाली सडक कालोपत्रे भनिएको छ, उर्मा जाने बाटो पूर्व जङ्गलबाट पार्क निर्माण भनिएको छ, पटेला थारू सांस्कृतिक सङ्ग्रहालय निर्माण भनिएको छ, रिङ रोड सर्वेक्षण कार्य भनिएको छ, कालिका टोल आउजी टोल 1 कालोपत्रे भनिएको छ, धनगढी उपमहानगरपालिका 2 भनिएको छ, जाली उत्तर बिजुलिया बाटो कालोपत्रे 3 धनगढी उपमहानगरपालिका 6 भनिएको छ, बेणा बाबा मन्दिरदेखि खानेपानी ट्याङ्कीसम्म नाली र पक्की सडक निर्माण भनिएको छ, धनगढी उपमहानगरपालिका 16 भनिएको छ, त्यस्तै कब्रिस्तानमा पूर्वाधार निर्माणका कार्यहरू भनिएको छ. यो कब्रिस्तानको कुरा गर्नुहुँदा होइन, यो स्पेसली यो विषयमा हेर्ने भने यसलाई कसरी तपाईँहरूले सम्बोधन, कहिले यता गर्ने कब्रिस्तान, कहिले उता गर्ने, यो पनि राजनीतिक खेल जस्तो देखिन्छ. यो विषयलाई तपाईँहरू एउटा स्पेसिफिक ठाउँमा चाहिँ बनाउने सम्भावना हो या होइन? तपाईँहरूले पनि एउटा बनाइदिने, भोलि फेरि त्यहाँका चाहिँ जो मधेसी समुदायका छन् नि, या भनौँ यो कब्रिस्तानका लागि जसले चाहिँ उहाँहरूले पहल गरिरहनु भएको छ, यो विषयमा चाहिँ तपाईँहरूले कसरी अगाडि बढाइरहनु भएको छ?
यो आयोजना चाहिँ अब कब्रिस्तानमा पूर्वाधार निर्माण भनेर आयोजना छनौट भएको छ र त्यसमा हामीले अहिले सडक सर्वेक्षणको काम गरिसकेका छौँ र त्यसमा कटानको समस्या पनि भएको मैले सुनेको छु र त्यो कटानको लागि त्यसलाई पनि सम्बोधन हुने गरी तटबन्धको पनि निर्माण हुन्छ.
भनेपछि सँगै तटबन्ध पनि तपाईँहरूले बनाउँदै हुनुहुन्छ. जस्तै यो अर्को यो योजनाकै विषय चर्चा गर्ने हो भने तपाईँहरूले बेणा बाबा भनौँ न सरस्वती सडक कालोपत्रको कुरा गर्नुभएको छ, पुरानो बस पार्क निर्माण मर्मत सम्भार भन्नुभएको छ, यही बस पार्कलाई चाहिँ अझ यसलाई ब्रड बनाउने हो कि खालि यसलाई नाम मात्रै हो के हुन्छ यो बस पार्क?
यो पुरानो बस पार्कको अहिले जीर्ण अवस्थामा छ र यसलाई चाहिँ स्तर उन्नति पनि गर्ने हो. अहिले पुरानो पनि भएको छ, यसमा जुन बिचमा भएको संरचनाहरूलाई हटाएर त्यहाँ बिचमा एउटा राउन्ड अबाउट एउटा राखेर यसको अब टर्मिनल बिल्डिङ चाहिँ नगरपालिका बनाइसकेको छ. टर्मिनल बिल्डिङ अहिले भइरहेको जुन मौजुदा टर्मिनल बिल्डिङलाई डिसमेन्टल गरेर यसको क्षमता बढाउने र स्तर उन्नति गर्ने नै हो यसको.
जस्तै यो तपाईँले भन्नुभएको छ नि पिपल चौतारा जाइ मटियारी हुँदै बेला सडक कालोपत्र र जाले नाली निर्माण कार्य भन्नुभएको छ धनगढी उपमहानगरपालिका 6, यो पिपल चौतारा हुँदै जाइसम्म जाने बाटो भन्नुभयो,
हो
यो कति मिटर चौडा हुन्छ?
हामीले त्यो सडकको सरी सडकको मापदण्ड अनुसार नै सडकहरू निर्माण गर्ने हो र हामीले नगरपालिकासँग समन्वय गरेर छलफलबाट नै कुन सडकलाई कति डबल ल्यान्ड गर्ने, इन्टरमिडिएट ल्यान्ड, जस्तो डबल ल्यान्ड हो भने 7.5 त्यसको इन्टरमिडिएट ल्यान्ड 5.5 र सिङ्गल ल्यान्ड 3.75 हुन्छ र मैले अहिले ठ्याक्कै सम्झना भएन तर हामीले नगरपालिकासँग त्यो सडकमा आवाजात हुने सवारी साधनको भोल्युमको आधारमा र भविष्यको भविष्यको त्यसको सम्भावनालाई हेरेर कुन सडकलाई कुन गर्ने भनेर तिनै क्याटेगोरीको सडकहरू छ.
जस्तै यो उर्मा होमस्टे सडक कालोपत्रे भनिएको छ धनगढी उपमहानगरपालिका 16 होइन, यो अब यति यो योजनाहरू हामी टपिक वाइज कुरा गर्ने हो भने समय हामीसँग कम छ. रविनजी, अब यो योजनाहरू जुन चाहिँ छ नगरपालिकाभन्दा या भनौँ राजनीतिक दलभन्दा हामी बाहिर गएर गर्न पनि सकिने अवस्था छैन, यी प्रस्तावित योजनाहरूको अब टेन्डर कहिले हुन्छ होला?
यसलाई प्रस्तावित नभनौँ, यो
फाइनल
योजनाहरू हो. यो फाइनल योजनाहरूको टेन्डर हामी माघ मसान्तसम्म गर्ने गर्छौँ.
तयारीमा हुनुहुन्छ कि?
तयारीमा छौँ, हाम्रो डिजाइन इस्टिमेट आइसकेको छ र अब हामी नगरपालिकासँग छलफल गरेर त्यसलाई फाइनलाइज गर्छौँ अनि हामी टेन्डर.
जस्तो एउटा यो महत्त्वपूर्ण विषयमा अब हामी प्रवेश गर्छौँ, तपाईँहरूले यत्रो यो बनाइरहँदा धनगढीमा चाहिँ खोलानाला अतिक्रमण देखिरहेको छ, यो विषयमा भवन निर्माणका कुराहरू आउँछन्, सहरी विकासका कुराहरू आइरहँदा यो खोलानाला अतिक्रमण विषयलाई तपाईँहरूले नगरपालिकासँग समन्वय गरेको अवस्था छ कि छैन रविनजी?
यो अतिक्रमणको समस्या धनगढी उपमहानगरपालिका लगायत देशका सबै ठाउँमा चाहिँ अतिक्रमण बढ्दो छ र यसलाई रोक्न जरुरी छ. यसमा नगरपालिका जिल्ला प्रशासन लगायत सबै
अहिलेसम्म सकेन, नगरपालिकाले सकेन, सघन सहरी तपाईँहरू सहरी विकासले सकेन, यसलाई रोक्ने कसले अब?
अनि यसलाई रोक्ने निकायहरू त मैले भने नगरपालिका जिल्ला प्रशासनलाई सबैको जिम्मेवारी हो यो।
तर पत्र बारम्बार काट्दा पनि त्यसलाई चाहिँ रोकिएको छैन, तपाईँलाई पनि थाहा छ, किन हुन सकेन होला, किन कारवाही गर्न सकेन, किन नगरपालिका यो विषयमा अगाडि आउन सकेन होला रविनजी?
यो चाहिँ जटिल विषय हो, यो अतिक्रमण रोक्नको लागि अब हाम्रो राज्य व्यवस्था अहिले जुन राजनीतिक अस्थिरता छ र यो राजनीतिक स्थिरतासँगै ल एन्ड अर्डर मेन्टेन हुँदै जाने हो। अहिले चाहिँ अलिकति
अनि यो नगरपालिकाले कामै गर्नै मान्दैन, काम गर्नै मान्दैन क्या उसले, जब पत्र काटिसकेपछि त पत्रको कार्यान्वयन गर्नुपर्ने पक्ष होइन नगरपालिकाको,
नगरपालिकाले प्रहरी प्रशासनको सहयोग लिएर यसलाई चाहिँ अतिक्रमणलाई
प्रत्येक वर्षको तपाईँलाई याद छ होला रविनजी, तपाईँले कतिको अध्ययन गर्नुभएको छ, जस्तै अघिल्लो वर्षको उहाँहरूको परिषदमा पनि खोला नाला अतिक्रमण हटाऊ अभियान सुरु गर्यो, एउटा उहाँहरूले चाहिँ त्यो प्रस्ताव नै राख्नुभयो, बडो बाजागाजा उहाँहरूले चाहिँ बडो धुमधामले गर्नुभयो। यस वर्ष पनि खोला नाला अतिक्रमण हटाऊ अभियानलाई उहाँहरूले परिषदबाटै ताली पड्काएर चाहिँ भनौँ न त्यसलाई पास गर्नुभएको छ, तर हेर्दा व्यवहारमा देखिन्न कि हामी मञ्चमा बसेरै मात्रै सबैलाई जनतालाई चाहिँ मूर्ख बनाउनलाई मात्रै यो काम गर्ने हो कि यथार्थ धरातलमा गएर स्थानीय तवरमा या जहाँ त्यो अतिक्रमण भइरहेको छ त्यो हटाउने विषयमा स्थानीय जुन चाहिँ नगरपालिका हो त्यसको काम हो कि होइन रविनजी, आज क्लियर बताउनुहोस् है।
नगरपालिकाको हो, नगरपालिकाले आफूले हटाउन सकेन भने
प्रशासन लगाउनु
पर्यो, हटाउनुपर्छ। तर यहाँ समस्या के, मैले अघि पनि भने राजनीतिक अस्थिरता छ, राजनीतिक अस्थिरता भएको हुनाले कुनै न कुनै पार्टीसँग जुन अतिक्रमणमा जानुभएको छ उहाँहरू कुनै पार्टीसँग जोडिएको जोडिनु भएको छ र त्यसले गर्दाखेरि त्यसलाई हटाउन खोज्दाखेरि यो धनगढी उपमहानगरपालिकाको मात्र होइन हाम्रो देशैभरिको समस्या हो। राजनीतिक स्थिरता जब हाम्रो देशमा कायम हुन्छ र त्यो सँगै के अरे सुरक्षाको कुराहरू पनि राम्रो मजबुत जान्छ, विकास निर्माण
खोलाहरू जुन छन् यति सुन्दर सहर छ। हेर्नुहोस् हामी बेला बखतमा म स्टे होल्डरहरूसँग बसिरहेको बेला उहाँहरूले भन्नुहुन्छ उत्तर दक्षिणतिर फर्केका धेरै नालाहरू कम देखिन्छन् सहरहरूमा, यदि यसलाई हामीले व्यवस्थित गरेर लग्ने हो, यसलाई हामीले प्लानिङ गर्ने हो भने त धनगढी जस्तो सुन्दर सहर त अर्को बन्न सक्दैन जस्तो लाग्छ। एउटा सहरी विकासको तपाईँ प्रमुख भएको नाताले के लाग्छ रविनजी प्लिज?
अवश्य यहाँले भन्नुभयो जस्तै धनगढीलाई सुन्दर बनाउन सकिन्छ, सुन्दर बनाउने क्रममा यो अव्यवस्थित बसपथलाई व्यवस्थित बनाउँदै लानुपर्ने हुन्छ र अतिक्रमणलाई पनि रोक्नुपर्छ। जस्तो धनगढी भीमदत्त जस्तै जस्तै प्लानिङ गरेर बसेको सिटी त होइन, तै पनि अझै पनि यसलाई चाहिँ व्यवस्थित बनाउने सम्भावनाहरू छन्। यसको लागि नगरपालिकाले एउटा गुरु योजना पनि बनाउँदैछ र त्यो गुरु योजनाले औँलाका स्थानहरूमा चाहिँ व्यवस्थित प्लानिङ गरेर बस्तीहरू चाहिँ बसाल्न सकिन्छ।
अब भएका खोलाहरू पनि खाइसक्नुभयो सबैले अब त्यसलाई कसरी बनाउने होला, त्यो पानी त अब फेरि जुन स्पेस हो नि त्यही नै बन्द भएपछि पानी जाने त फेरि घरभित्रै हो, डुबानमै हो, यहाँलाई थाहा छ नि त भोलि बन्ने हाम्रा संरचना यदि हामीले पानीको निकास दिन सकेनौँ भने त्यो पानी त रहने हामी हाम्रै यहीँ हो, थुप्रिने त यहीँ हो, त्यसलाई त निकास चाहियो। यसका लागि अब के गर्नु पर्ला रविनजी?
डुबानको समस्यालाई सम्बोधन गर्नको लागि यहाँले भन्नुभयो जस्तै अतिक्रमणलाई रोक्नुपर्छ, जहाँ जुन नदी नालाहरू छन् तिनीहरूको संरक्षण गर्नु जरुरी छ,
भनेपछि पानी प्रभाव बढ्नेलाई फराकिलो बनाउनु पर्यो, उसलाई चाहिँ जाने बाटो त दिनु पर्यो। यो हटाउने अभियानमा राजनीतिक दलहरूको पनि सक्रिय भूमिका हुनुपर्छ, अन्यथा सकिँदैन तपाईँले भने जस्तै, किनभने कहीँ न कहीँ राजनीतिक प्रभाव त छ नि। अब जस्तै यो सघन सहरीमा चाहिँ नगरपालिकाको भवन निर्माणको कुरा आयो, धनगढी उपमहानगरपालिकाको यो नबनाए हुँदैन तपाईँहरूले?
उपमहानगरपालिकाको भवन धेरै पहिला बनेको र अलिक जीर्ण भएको हुनाले सायद यो योजना छनौट भएको हुनुपर्छ र धनगढी नगरपालिका उपमहानगरपालिकामा स्तर उन्नति भएसँगै यसको कर्मचारीको दरबन्दीको संख्या बढ्ने र यसलाई चाहिँ स्पेस चाहिँ अलिकति अभाव भएको महसुस भएर नि छनौट भएको हो।
भनेपछि कति तले बन्छ, चार तले, तिन तले, पाँच तले?
हामीले डिजाइन गर्छ
पाँच तले, भनेपछि लिफ्ट सहितको भन्ने पनि कुराहरू आएको छ बजारमा,
लिफ्टको प्रोभिजन चाहिँ राख्ने।
तर यो देशमा लोड सेडिङ छ, नगरपालिकालाई सुविधा चाहियो, जनतालाई सेवा दिनुपर्ने हो कि नगरपालिकाले सेवा लिने? आज क्लियर कट बताउनुहोस् है, लिफ्ट हुन्छ कि हुँदैन?
जनतालाई सेवा प्रवाह गर्नको लागि सेवा दिने संस्था पनि चुस्त दुरुस्त हुनु जरुरी छ र ऊ चुस्त दुरुस्त भएपछि नै उसले चुस्त दुरुस्त सेवा दिन सक्छ।
भनेपछि अत्याधुनिक अब एउटा भवन बन्दैछ जहाँ चाहिँ लिफ्ट लागेको छ, यहाँका तारे होटल भन्दा राम्रो चाहिँ भनौँ न एउटा एसी भएको अनि लिफ्ट भएको राम्रो भवन चाहिँ सघन सहरीले चाहिँ एउटा नेपाल सरकारको बजेट चाहिँ हालिदिँदैछ, कति करोड फाल्दैछ त्यसमा?
त्यसमा अब डिजाइन इस्टिमेट फाइनल त भएको छैन, करिब करिब 8-10 करोडको चाहिँ,
10 करोडको अनुमानित छ लिफ्ट सहितको अत्याधुनिक भवन। नगरपालिकामा नगरवासीहरूलाई पनि एउटा खुसीको खबर, नगरपालिकाले नयाँ भवन बनाउँदैछ, नयाँ भवनमा नयाँ तरिकाको सेवा पाउँछन्,
तर काम त्यही हो, भवनमा बसेर मात्र गर्ने के, जनताले पाउने वा सेवा सुविधा पाउँदैन, कर्मचारी भेटिँदैनन्। रविन्दजी, यो जनताको गुनासो किन होला?
सकारात्मक रूपमा सुधार हुँदै जान्छ, सुधार गर्दै लानुपर्छ भनेर त्यसरी
होइन, धेरै जनताले भनेका छन्। म नगरपालिका गइरहन्छु, त्यहाँ जनताले भन्छ नगरपालिका कर्मचारी नगरपालिकामा भेटिँदैनन्। यी यावत विषयहरू हामी नगरपालिका प्रमुखसँग पनि चर्चा गर्नेछौँ। एउटा अर्को विषय, हामी स्मार्ट सिटीका कुरा गर्छौँ, सहरलाई चाहिँ बडो भनौँ न एउटा सुन्दर बनाउने परिकल्पना गरिरहँदा नगरपालिकाको भवनको मापदण्ड यहाँलाई थाहा छ, त्यो ठिक छ? धेरै जनताको कुरा छ आज, तपाईँ एउटा सहरी सगनको चाहिँ प्रमुख पनि हुनुहुन्छ, डिभिजन प्रमुख, के लाग्छ सर यो जुन चाहिँ कम्प्लेक्स बनेको छ यो ठिक छ?
यहाँले भन्नुभएको अहिले बन्दै गरेको कम्प्लेक्स, मैले पनि मिडिया मार्फतै त्यसको मापदण्ड पुगेको छ कि छैन भन्ने मैले सुनेको हो, र मैले नगरपालिका इन्जिनियर साहबसँग पनि कुरा गरेको छु, हामीले त्यो सडकको मापदण्ड अनुसार सेटब्याक छोडेर बनाएको भन्ने मैले बुझेको छु।
तपाईँ सगन सहरीको एउटा प्रमुख, सहर कस्तो हुनु पर्ला यहाँका बन्ने संरचना सडक, एउटा विदेशको तपाईँ कल्पना गर्नुहोस् न, यदि नगरपालिका अरूलाई चाहिँ जुन भन्छ नि तपाईँ यस्तो गर्नुहोस् यो पालना गर्नुहोस् ऊ गर्नुहोस् हरेक कुरामा नगरपालिकाले अरूलाई दिइरहँदा कस्तो बनाउनु पर्ने थियो, एउटा सडक कस्तो हुनु पर्ला सर प्लिज?
सहरी सडक भन्ने बित्तिकै सहरी जनतालाई आवाजमा चाहिँ सहजता ल्याउने, सहज हुने किसिमको बन्नुपर्छ। र बिचमा हामी सडक भन्ने बित्तिकै गाडीको लागि मात्र सोच्छ, गाडीको लागि मात्र होइन, फर द पिपल, जनता जुन फुटपाथमा हिँड्ने जनताहरू हुन्छन् त्यसमा चाहिँ के अरे शारीरिक अपाङ्गता भएका व्यक्तिहरू पनि उहाँहरूको लाई पनि सम्बोधन हुने खालको चाहिँ हाम्रो फुटपाथ पनि हुनुपऱ्यो। साइकल यात्रा धनगढीको मैले करिब करिब 42% यहाँको जनताले चाहिँ साइकल प्रयोग गर्छन्,
त्यसको लागि
साइकल फ्रेन्डली सडक हुनुपऱ्यो, र गाडीको लागि मात्र नभइकन सबै मोड अफ ट्रान्सपोर्ट।
अनि त्यो सडक जुन चाहिँ अहिले छोडेको छ 11 मिटर, त्यसले पुग्छ त सर?
जहाँ विभिन्न सडकको क्याटेगोरी छ, जहाँ 11 मिटर छ, कहीँ कहीँ 30 मिटर छ, त्यो सडकको त्यहाँको स्पेस जति अभाइल हो त्यो अनुसारको।
हामी 50 वर्षपछि 10-15-20 वर्षपछिको फ्युचर हेर्ने हो भने नगरपालिकाले जुन सडक छोडेको छ त्यसले तपाईँले भने जस्तै फुटपाथ छैन त्यहाँ, होइन नाली होला त्यहाँ छेउमा चाहिँ, फेरि भनौँ न साइक्लिङ होला, अनि छेउमा चाहिँ फुलहरू लाउनु पर्ने पनि होला, एउटा स्मार्ट रुखहरू पनि लाउनु पर्ने होला, त्यस्तो बनाउने संरचना जो चाहिँ आफूले बनाउनु पर्ने त्यो नमुना बनाउन सक्थ्यो सक्थेन नगरपालिकाले प्लिज? अन्त्यमा
नगरपालिकाले अलि अगाडि नै यसो यसो सम्बन्धी मापदण्डहरू तोकेर त्यो अनुसार कार्यान्वयनकोमा गएको भए
राम्रो
हुन्थ्यो। तर अहिले चाहिँ अब यहाँले भन्नुभयो जस्तो धेरै ठाउँमा चाहिँ धेरै टोलहरूमा त्यो चाहिँ सम्भावना कम छ।
अब यसलाई चाहिँ एउटा सार्वजनिक भेला बोलाएर जनताको चाहिँ राय सुझाव सल्लाह आगामी दिनमा कसरी जाने, एउटा यो भवन बनाएको ठिक छ छैन यो विषयमा नगरपालिकाले एउटा सार्वजनिक भेला बोलाउन आवश्यक देख्नुहुन्छ कि हुँदैन रविन्दजी?
नगरपालिकाको भनाइ के छ भने हामी मापदण्ड अनुसारै छौँ भनेर नगरपालिकाले दावी गरिरहेको छ, र यहाँले भन्नुभयो जस्तै सार्वजनिक भेला गर्दा चाहिँ राम्रो हुन्छ।
मैले भने पनि त्यही, यति एउटा सार्वजनिक भेला बोलाइदिने हो भने मेरो आलोचना हुन्छ, मेरो सबैले खिल्ली उडाउँछन् भनेर डर मनाउनु पर्ने आवश्यक छैन, किनभने जनताले तिरेको ट्याक्स हो, जनताले त्यहाँ बोल्न पाउनुपर्छ, हाम्रो भनाइ त्यही हो, र जनताले आवाज उठाउन पाउनुपर्छ, मेरो भनाइ पनि त्यही छ। थ्याङ्क यू सो मच रविन्दजी, आफ्नो समय र विचार राखिदिनु भयो, यो सघन सहरीका लागि आभार व्यक्त गर्न चाहन्छु। हामीले बनाउने संरचना राम्रो होस्, सुन्दर सहर बनाउने परिकल्पनामा सबै जनताको भूमिका होस्, यहाँको पनि भूमिका होस्। थ्याङ्क यू सो मच,
धन्यवाद, मलाई पनि स्टेडियम बोलाएर आफ्नो कुराहरू राख्ने मौका दिनुभयो।
थ्याङ्क यू सो मच। आदरणीय श्रोता महानुभावहरू, आजको यो बहस मैले सम्बन्धित यो सघन सहरी विकासका लागि आएको 50 करोड रुपियाँको काम कारवाही के हुँदैछ, कसरी अगाडि बढ्दैछ, र हाम्रा योजनाहरू कस्ता हुँदैछन्, भोलि धनगढी स्मार्ट सिटीका कुरा गरिरहँदा, धनगढीले अत्याधुनिक सहरका कुरा गरिरहँदा, हामीले बनाउने संरचना, नगरपालिकाले बनाउने संरचना मापदण्डभन्दा बाहिर त छैन, यी यावत विषयमा हाम्रो खबरदारी र बारम्बारको जनताको चासो, जनताको सरोकारको विषयमा हामी बारम्बार बोलिरहनेछौँ। दिनेश एफएमको तातो बहसका लागि प्राविधिक रूपमा सहयोग गर्ने टेक्निसियन आरडी राणालाई पनि आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानु पनि भोलिसम्मको लागि बिदा माग्छु। हवस् त, नमस्कार।